لا حول ولا قوة إلا بالله العلي العظيم. حسبنا الله ونعم الوكيل ونعم المولى ونعم النصير. أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي علا بحوله ودنا بطوله مانع كل عظيمة وأزل وكاشف كل غنيمة وفضل. أحمده على أواتف كرمه والسوابغ نعمه وأؤمن به أولا باديا واستهديه قريبا هاديا وأتوكل عليه كافيا ناصرا. ثم الصلاة والسلام والتحية والإكرام على نبينا ومولانا أبي القاسم محمد. وآله الطيبين الطاهرين المعصومين المظلومين المنتجبين الميامين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. اللهم صل على محمد وعلى محمد. لا سيما على بقية الله في الأراضين ولعنة الدائمة على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال سبحانه وتعالى في محكم كتابه المجيد: بسم الله الرحمن الرحيم. من عمل صالحا من ذكر أو أنثى فهو مؤمن فلنحيينا حياة طيبة. درود بھیجے محمد وآل محمد. شہزادی کونین، خاتون جنت، دختر پیغمبر حضرت فاطمہ زہرا سلام اللہ علیہ کی ذات کے حوالے سے جو سلسلہ گفتگو کا آغاز ہوا، آج یہ اپنی چھٹی منزل میں داخل ہو رہا ہے، اور سیرت شہزادی کونین کے حوالے سے تھوڑا بہت ان کی سیرت کے حوالے کو بیان کیا گیا، کیونکہ شہزادی کی ذات اتنی مظلوم اور اتنی ستم رسیدہ ہے کہ نہ ان کے فضائل کھل کے پڑھے جا سکتے ہیں اور نہ ان کے مصائب پڑھے جا سکتے ہیں. اس حوالے سے جتنا امکان ہو سکا آپ کی سیرت کے حوالے سے اب ان کے ماننے والوں کو پیغام اور وہ ساری چیزیں کہ جو ایک مومن کو پیش آنے والی ہیں اور شہزادی کونین اپنے ماننے والوں کے لیے دیکھی گئی ہیں، اس کو بیان کیا گیا. تو انہی مجالس میں ایک دن عبادت کا تذکرہ ہوا، کل شہزادی کی گھرداری کے شہزادی کونین جو کہ نسبت کے ادوار سے رسول خدا کی بیٹی ہیں، کائنات کی افضل ترین انسان کی بیٹی اور کائنات کی افضل ترین خاتون فاطمہ زہرا سلام اللہ علیہ کی ذات، درود بھیجیں. کہ ایسی ذات ہے کہ جو اگر اشارہ کر دے تو زمین اور آسمان کے خزانے نکل آئیں، بلکہ روایتوں میں تو یہ بھی ملتا ہے کہ شہزادی نے کہا کہ اگر یہ کام نہ ہوا تو میں، اگر یہ بات نہ ہوئی، میں پوری روایت کو نقل نہیں کر رہا، صرف جملے کو نقل کر رہا ہوں، کہ شہزادی نے کہا کہ اگر ایسا نہ ہوا تو میں اپنے بال کھول کے بد دعا کروں گی. تو بس شہزادی کا اتنا کہنا تھا کہ مسجد کی دیواریں بلند ہونا شروع ہو گئیں، کہ خالی ایک جملے سے شہزادی کے خدا جو ہے وہ اس دربار میں اس جگہ پہ بیٹھنے والوں کو یہ بتا رہا ہے کہ دیکھو کتنی عظمت ہے کہ اگر یہ کہہ دے کہ میں اپنے بال کھول دوں گی تو پروردگار عالم اس کے حجاب کے خاطر مسجد کی دیواروں کو بلند کرنا شروع کر دیتا ہے. تو یہ شہزادی اگر چاہیں کل کی تقریر میں آپ نے سنا کہ کس طرح سے جو ہے وہ گھر کے کام کیا کرتی تھیں اور کس طرح سے جو ہے وہ اپنی زندگی گزارا کرتی تھیں، جبکہ آپ وہ ہیں کہ جب جھولے میں ہیں تو ملائکہ آتے ہیں، عام دنوں میں اگر کبھی کھانے کی پریشانی ہو، اس قسم کے معجزات سے تاریخ بھری ہوئی ہے کہ شہزادی کون ہے ان کے لیے کہ جنت سے میوے آ رہے ہیں، جنت کے کھانے آ رہے ہیں، لیکن شہزادی ماننے والوں کی یہ بتا رہی کہ دیکھو مجھ جیسی خاتون، اتنی بافضیلت اور برکت والی خاتون ہونے کے باوجود دیکھو میں نے زندگی کیسے گزاری ہے، تمہیں اپنے لیے آئیڈیل بنانا ہے تو میری ذات کو بناؤ کہ دیکھو میں نے زندگی کیسے گزاری، ساری سہولیات ساری نعمتیں پروردگار کی ہونے کے باوجود دیکھو میں نے کیسے اسلام کو بچایا اور اپنی شخصیت کو نہیں منوایا کہ دیکھو میں کیا ہوں۔ اور کل بھی اسی آیت کی تلاوت کا شرف حاصل کیا گیا اور اس کو نہ ترجمہ ہو پایا اس کا اور نہ کوئی اس کے حوالے سے گفتگو ہو پائی، کہ یہ سورہ نحل قرآن کا 16 سورہ اور اس کی 97 آیت، یعنی 97 نمبر کی آیت، کہ جس کو میں نے آپ کے سامنے کل بھی تلاوت کا شرف حاصل کیا اور آج بھی، کہ جس میں ارشاد پروردگار عالم یہ ہو رہا ہے کہ من عملا صالحا من ذکر او انثی، کہ مرد اور عورتوں میں سے جو بھی عمل صالح کو انجام دے گا فہو مومن، پہلا تمغہ تو اس کے لیے کہ وہ مومن ہے۔ وَلَنُحْيِيَنَّ حَيَاتًا طَيِّبَةً، اور ہم اس کو ضرور بضرور پاک اور پاکیزہ زندگی عطا کریں گے۔ اور آیت کا آخری حصہ کیا ہے کہ وَلَنَجْزِيَنَّهُمْ، کہ ہم ان کو ایسا جزا عطا کریں گے، ایسی اجر عطا کریں گے کہ جو انہوں نے کیا ہے اس سے زیادہ اچھا اجر ہم ان کو عطا کریں گے۔ تو یہ آیت کے اندر پیغام کیا مل رہا ہے کہ اگر مومن بننا ہے تو پہلی شرط تو یہ کہ عمل صالح کرنا پڑے گا، اور اس کے لیے بڑی زحمتیں کل بھی بیان ہو اس سلسلے میں ہو چکا۔ تو آج عمل صالحات تو بہت سارے ہیں، ثواب جاریہ تو بہت ساری چیزیں، انسان کچھ بھی کر دے، لیکن نماز بھی عمل صالح ہے، روزے بھی عمل صالح ہے، جہاد بھی عمل صالح ہے، ساری واجبات بھی عمل صالح ہیں، مستحبات بھی عمل صالح ہیں، ساری چیزیں عمل صالح ہیں، لیکن ہمیں تو شہزادی کونین کے حوالے سے گفتگو کرنی ہے نا، کہ دیکھو شہزادی کونین ہمارے اور آپ کے لیے، مردوں اور عورتوں دونوں کے لیے اپنی زندگی میں کیا پیغام دے کے جا رہی ہیں، کہ دیکھو تم زمانے اور حالات کی وجہ سے اپنے اس دنیا کی چمک دھمک میں گم اور بہک نہ جانا، بلکہ اپنے آپ پہ کنٹرول رکھو، اپنے آپ پہ قابو رکھو۔ نہج البلاغہ میں ایک مولا کائنات حضرت علی علیہ الصلوۃ والسلام کی ایک کلمات قصار میں ایک جملہ ہے کہ قناعت سے بڑھ کے کوئی دولت نہیں ہے، یعنی قناعت اس سے بڑی کوئی دولت نہیں ہے۔ دولت انسان کیا سمجھتا ہے کہ جتنا بینک بیلنس بڑھے گا اتنی میری دولت بڑھ رہی ہے، اتنا ہی میری زندگی اچھی گزرے گی، جبکہ مولا کائنات ما کان و اما یکون کا علم رکھنے والا دولت کسے بیان کر رہا ہے؟ قناعت کو، کہ اگر انسان جو ہے ملیارڈر بھی ہے اور قناعت نہیں ہے اس کے پاس تو ایک دن وہ خاک پھانکتا ہوا نظر آئے گا۔ کہ آپ یہ سب باتیں تو مجھے بیان کرتے ہوئے اچھا بھی نہیں لگتا، کیونکہ آپ جس معاشرے میں جس جگہ رہ رہے ہیں یہاں پہ تو آپ اپ اینڈ ڈاؤن اتنی تیزی سے دیکھتے ہیں کہ میں کیا بیان کروں، مجھ سے زیادہ تو آپ جانتے ہیں کہ جو ابھی 2 سال پہلے عرش پہ تھا آج وہ فرش پہ ہے، یعنی جن کے پاؤں زمین پہ نہیں پڑتے تھے آج وہ جو ہے دوسروں کے دروازوں پہ قرض مانگتے ہوئے نظر آ رہے ہیں۔ کیوں؟ شہزادی یہی تو پیغام دے رہی ہیں کہ دیکھو اپنی زندگی کو، اپنے لیونگ سٹائل کو، اپنے زندگی گزارنے کے طریقوں کو ایسا بنا لو کہ زمانہ بدل جائے، چاہے کتنی مصیبت آ جائے تم پہ کوئی فرق نہیں آنا چاہیے۔ اور پہلی بات تو یہ ہے کہ دیکھو دنیا کا یہ دنیاوی جو زندگی ہے، پھر نہج البلاغہ کی بات آ جاتی ہے، جب کوئی بات شروع کرو نہج البلاغہ، مولا کے ایسے ایسے فرمان ہیں کہ اگر مومن پورا نہج البلاغہ نہ پڑھے نا تو خالی آخر کے جو حکمت حکیمانہ جملے ہیں مولا کے وہی پڑھ لے، کہ مولا اس میں کیا فرماتے ہیں کہ دنیا مومن کے لیے جیل ہے، قید خانہ ہے۔ کبھی کوئی قید خانے میں جانے کے بعد یہ توقع کرتا ہے کہ اسے صبح ناشتے میں جو چائے ملے گی، صبح ناشتے میں اس کو ہاف فرائی انڈا ملے گا، اسے ڈبل روٹی میں مکھن لگا کے دیا جائے گا، دوپہر میں پوچھا جائے گا نہاری کھاؤ گے یا بریانی کھاؤ گے، وہاں تو نہ ناشتے کی خبر ہوتی ہے، دوپہر کی کھانے کی خبر ہوتی ہے، نہ رات کی کھانے کی ہوتی ہے۔ और दुनिया की कोई आसाइश आपको जेल के अंदर नहीं मिलेगी। वो पाकिस्तान की जेलें अलग होती हैं, अगर सियासतदान चला जाए तो उसकी जेल और बाहर में कोई फर्क नहीं होता, लेकिन एक आम मोमिन, एक आम इंसान, एक माशरे का आम रहने वाला जब जेल चला जाए तो जिंदगी कैसे गुजरती है? बेचारा अपने घर में एसी में सोता था, लेकिन जब कैद खाने में आ गए तो अब कोई एसी नहीं, अब इसी में रह सोना पड़ेगा। चरपाई में मच्छर, चरपाई में खटमल काट रहे हैं, ऊपर से मच्छर हमला कर रहे हैं, लेकिन रहना तो इसी के अंदर है क्योंकि कैद हो गए अब तुम। इतनी परेशानी, मुसीबत, चाहे कितना ही लैंडलॉर्ड आदमी हो, जेल आ गए एक मतलब सारी आसाइशें खत्म हो जाती, क्यों अब जेल में हो तुम? तो मौला कहते हैं कि मोमिन के लिए दुनिया कैद खाना है, मुसीबत और परेशानी तो आएगी उसके ऊपर क्योंकि मोमिन है। मोमिन सारे वो काम नहीं कर सकता कि जो दुनिया वाले कर रहे हैं, दौलत कमाने के लिए झूठ बोल के, धोखा दे के, किसी का हक मार के, ये दुनिया वाले कर सकते हैं, लेकिन मोमिन तो नहीं कर सकता ना। मोमिन तो कभी नहीं कर सकता कि सामने वाले की से मजदूरी भी कराए उसके बाद उसको पैसा भी ना दे। जैसे कल ही परसों एक साहब ने हमसे आगे कहा कि मैंने एक साहब क्या काम किया। अब देखिए मुझे तो हैरानी इस बात पे होती है कि ये इंसान इंसान होने के बावजूद इसका दिल कैसे गवारा करता है इस किस्म के कामों को, कि बेचारा गरीब आदमी कि जो काम जो है वो कराता, पर डे उसको 800 दिरहम देने पड़ते हैं, 250 दिरहम पे काम ले रहा है, पता है उसको कि ये मजबूर है, इसके पास जॉब नहीं है, 800 के चक्कर में कहां घूमेगा, इससे तो करना ही है, तो मजबूरी से फायदा उठाओ, 800 के बजाय 250 पे काम कर रहा है। काम करने के बाद जब 4 दिन मुकम्मल हो गए, 5 दिन मुकम्मल हो गए, आप कहा कि लाओ मेरे पैसे मुझे दे दो, कहा कि पैसे उसे तुम्हारे कोई नहीं है, यानी 4 दिन काम कराया और एक पाई ना दिया। अब बताओ ये जो उसकी आमदनी बनी थी 4,000 या 5,000 दिरहम जितनी बनी थी, कितने दिन खाओगे, कितने दिन से याशी करोगे, कितने दिन इससे जो है अपने पेट भर लोगे, कितने दिन सुकून से रह जाओगे, एक दिन, दो दिन, एक साल, दो साल, 100 साल, 200 साल, उसके बाद तो जाना उसी जमीन के अंदर है ना कि जिसके अंदर सब जाते हैं। 1,000 दिरहम मार लिए, 200 दिरहम मार लिए, ये क्या है, ये कितने दिन फायदा देगा? लेकिन ये इंसान है कि जो दूसरे को इसीलिए धोखा दे रहा है ताकि खुद आराम से जिंदगी गुजार ले, जबकि ऐसा होता ही नहीं कि दुनिया मुकाफाते अमल, आज तुम जो करोगे कल तुम्हारे सामने आएगा, आज जो तुम बोगे कल यही। आपने कभी देखा है कि गंदुम आपने बोया हो, अनार का दरख्त निकल आया हो? कभी आपने ऐसा देखा है कि आपने माल्टे का पौधा लगाया हो और केले का दरख्त निकल आया हो? नहीं, जो बीज डाली थी वही निकलेगी। आज आप नेकी की बीज डालेंगे, कल आपके लिए भी नेकी की चीजें निकलेंगी। अगर आज आपने बदी की है, कल आपके साथ भी यही बदी होगी। तो ये 4,000, 5,000 या इसी तरह के जो इस बाजार में, इस शहर में, इस मुल्क में, तो ये बहुत ज्यादा होता है। ये सब क्यों हो रहा है? इसलिए कि कनात नहीं है। वो आदमी 4,000 या 5,000 इस आदमी के, गरीब के मार के वो समझ रहा है कि मैं अपनी इकोनॉमिक अच्छी कर रहा हूं, मैं अपनी इक्तिसाद अच्छी कर रहा हूं। इस जहन में बात कहां से आई? इसलिए कि कनात नहीं है ना। वो समझ रहा है कि मैंने 4,000 इसके दे दिए तो 4,000 तो मेरे कम हो जाएंगे ना, जबकि उसको ये नहीं पता कि खुदा कुरान में वादा कर रहा है कि मन जा बिल हसनते फलहु अशरु अमसालिहा, कि जो हमारे पास एक नेकी से आएगा हम उसे 10 नेकियां देंगे, 10 बराबर अजर देंगे। कौन सा बैंक ऐसा प्रॉफिट देता है? लेकिन इसके उलट उसने जब ये पैसे मार लिए, अब क्या हुआ? अब इस देखिए एक छोटा सा नहजुबलागा का जुमला है कि अशद्दु ज़ुनूब मस्तहान बिही साहिबहु, बदतरीन गुना यह कि गुना करने वाला उस गुना को छोटा समझे। यानी बदतरीन गुना, सबसे बड़ा गुना यह है कि इंसान गुना करे और कहे तो छोटा सा गुना है। अब इस आदमी ने इस बेचारे मोमिन के जो पैसे मार लिए, बजाहिर तो छोटा सा गुना है ना भाई, छोटी सी रकम 4,000 ही तो मारे है ना, लेकिन उसको नहीं पता कि इसने अपने गुनाह के लिए कितने अकाउंट खोल लिए। ये 4,000 नहीं दिए, ये बेचारा रात भर टेंशन का शिकार रहा, रात भर जो इस सिलसिले में परेशान रहा कि मुझे जो पाकिस्तान पैसे भेजने थे अब कैसे भेजूंगा। अब ये 4,000 नहीं मिले, पाकिस्तान पैसे नहीं भेजे, अब जो बच्चा इस कॉलेज में पढ़ रहा था, स्कूल में पढ़ रहा था, वो नहीं पढ़ पाया, फीस जमा नहीं हुई, कॉलेज ना जाने की वजह से, फीस ना जमा होने की वजह से ये बच्चा क्या हुआ, मोहल्ले में बैठना शुरू हो गया, कहीं चर्च का आदि हो गया, कहीं हीरोइन का आदि हो गया, कहीं जो है वो दूसरे गुनाहों में लग गया। अब ये 1,000-4,000 ना देने से इसने कितना गुनाह कमाया? इस मोमिन को जो अजियत दी सारी रात, बल्कि जितने दिन भी ये अजियत में रहेगा, ये भी इसका भी हिसाब तुमको देना है कि मोमिन की रात की नींद ने तुमने कैसे उड़ाए, बताओ हिसाब दो। ये जो इसके बीवी बच्चों का रिस्क कम हुआ, ये जो भूखे रहे, अब इसका हिसाब भी तुमको रोजे कयामत देना है। जब कयामत में आओगे ना, तो एक मरतबा खुदा कहेगा कि बताओ, तुमने एक मोमिन को रात भर जगाया, टेंशन दिया, तुमने एक मोमना को खाने से रोका, तुमने एक बच्चे को पढ़ने से रोका, तुमने एक आदमी को कातिल बनाया, तुमने एक आदमी को चोर बनाया। ये आदमी परेशान होकर कहेगा, ए अल्लाह, मैंने तो ये कोई भी काम नहीं किया। अब वो आदमी सही कहेगा, उसने तो कोई भी ऐसा काम नहीं किया, ना उसने किसी को चोरी पे लगाया, ना किसी को डाके पे लगाया। तो जब अल्लाह कहेगा कि तुमने सारे काम किए, परेशान होकर पूछेगा, अल्लाह मैंने कब कौन सा ऐसा काम किया, मैंने किसको चोरी पे लगाया, मैंने किसको डाके पे लगाया। तो खुदा उस आदमी को लाके दिखाएगा कि ये आदमी है। अब अल्लाह के सामने तो कोई झूठ नहीं बोल सकता ना, जिस तरह वीडियो कैमरा के सामने आप झूठ नहीं बोल सकते कि जो आप बोल रहे हैं वो रिकॉर्ड हो रहा है। नीचे से आके कोई इतराज कर दे बैठने वाला कि मौलाना आपने ये कहा, मैं कहूं नहीं ऐसा तो नहीं मैंने कहा, फौरन कैसेट निकाली जाएगी, कहा जाएगा मौलाना देख लें आप, ये सब रिकॉर्ड हो चुका है। तो ये वीडियो कैमरा तो आज बना है ना, अल्लाह ने वीडियो कैमरा तो इंसान की पैदाइश से पहले बना दिया है कि जो चल रहा है और एक एक लम्हे की जिंदगी आपकी रिकॉर्ड हो रही है। अब ये आदमी पेश किया जाए, कहा कि अल्लाह कहेगा इस ये आदमी है। अब झूठ तो नहीं बोलेगा वो, कि अल्लाह के सामने कौन झूठ बोल सकता है। कहेगा अल्लाह इस सारे गुनाह जो तू बता रही मैंने नहीं किए, मैंने तो सिर्फ इसके 4000 दिरहम नहीं दिए थे। तो अल्लाह कहेगा जब तुमने 4000 दिरहम नहीं दिए तो ये बेचारा रात भर सोया नहीं इसी गम में, इसको परेशानी रही, इसकी नींदें उड़ गई, टेंशन हुआ, बीमारी लगी, और तुमने 4000 नहीं दिए, इसने 4000 घर में नहीं भेजे, इसकी बीवी बच्चों का राशन रुक गया। तुमने 4000 नहीं भेजे, इसके बच्चे की एजुकेशन रुक गई। तुमने 4000 नहीं भेजे, इसका बच्चा चर्सी बन गया, मवाली बन गया। तो ये एक छोटा सा गुनाह देखिए आप, कहिए आगे जाके कितना बड़ा गुनाह बन जाता है। ये क्या है? ये कनाअत ना होने की वजह से, कि जब इंसान कनाअत नहीं करता ना, तो समझता है कि जितना मिल जाए कम है। खाना इंसान की जरूरत अव्वली है, इंसान बगैर खाने के जिंदा नहीं रह सकता, कितने जिंदा रहेगा। लेकिन खाने से भी इंसान का एक मतलब नियत भर जाती है, जी भर जाता है। कितने ही भूखा क्यों ना हो, आप उसके सामने मनो बिरयानी और पसंदीदा खाना ला के रख दे, एक वक्त आता है कहता है कि बस अब मुझसे नहीं खाया जा रहा, ले जाओ। लेकिन पैसा एक ऐसी चीज है कि जितना भी आ जाए ना, इंसान कहता है नहीं, एक सिक्का भी अगर लुढ़क के जाने लगे ना, तो उसको भी घसी लेता है, ये कहाँ जा रहा है। खाने से पेट भर जाता है, पैसे से पेट नहीं भरता। शहजादी अपनी जिंदगी में मानने वालों को यही तो पैगाम दे रही है कि देखो, किनात पसंद हो जाओ। इस्लाम ये नहीं कहता कि कमाने ही छोड़ दो, इस्लाम कहता है हुदूद में रहो, शरीयत में रह के जितना हलाल तरीके से कमा सकते हो कमाओ, और जितना कमा लो उसी पे काने हो जाओ और उसी पे गुजारा करो। खुदा उसको बढ़ा दे कब, कि जब इन शकर तुम लजीदन्नकुम, तुमको जितना मैंने दिया है ना, तुमने हाथ पांव मार लिए, सारी कोशिशें कर ली, अब तुम्हें इतना ही मिल रहा है, अब इस पे खुदा का शुक्र करो, दो रकत नमाज शुक्राने की पढ़ो। खुदा कह रहे हम तुम्हारे से इसको ज्यादा कर देंगे। रिस्क को ज्यादा करना ये नहीं होता कि तनख्वाह 2000 से 4000 दिरहम बन जाएगी, नहीं, ज्यादा होना ये भी होता है कि बरकत ये भी होती है कि कभी वाकई ऐसा होता है कि 2000 की सैलरी थी, पता चला शुक्राने नेमत की 4000 हो गई, 6000 हो गई। लेकिन अक्सर जो हमको नजर नहीं आती वो ये होता है कि कितनी मुसीबत और परेशानी आने वाली होती है, परवरदिगार आलम उस खर्च को बचा देता है तुम्हारे शुक्र के सजदे करने से। कि इस महीने तुम्हारा बच्चा बीमार हो जाता है, अभी डॉक्टर के पास लेके जाते 1100 दिरहम के खाली जो है वो एक्सरे होता, खुदा ने तुम्हारे बच्चे को बीमार नहीं किया, बताओ आज तुम्हारी तनख्वाह 3100 दिरहम हो गई नहीं होगी। इस महीने तुम्हारे यहां बीवी मसलन गिर जाती, टांग टूट जाती, कितना खर्चा हो जाता। अब बताओ बीवी को खुदा ने सेहत दी, सेहत खुद बहुत बड़ी नेमत है। शहजादी अपनी जिंदगी में यही पैगाम दे रही है, और खसूसियत के साथ ये जो बेचारे मर्द हजरा थे ना, ये अल्हम्दुलिल्लाह चाहते भी हैं कि हम कनात पसंद हो जाएं, लेकिन ये मैं किसी की तौहीन नहीं कर रहा, ऐसा ना कि बाद में कलीज से फोन आना शुरू हो जाएंगे, मौलाना आपने जो है सब मर्दों के सामने हमारी तौहीन कर दी। नहीं, तौहीन किसी की नहीं है। इन्नल इज्जत अलिल्लाह वलि रसूल वलिल मोमिनीन, इज्जत अल्लाह के लिए, रसूल के लिए और मोमिनीन के लिए। कौम वही तरक्की करती है कि जो अपने ऐब देखती है और दूसरों की अच्छाई देखती है। कभी वो तरक्की नहीं करता कि जो अपने ऐब को ना देखे। तरक्की वही करता है कि जो अपने ऐब को देखे, साफ सुथरा वही रहता है कि जो अपने लिबास को देखता है। अच्छा यहां गंदी लगी, आज कपड़ा तब्दील होना चाहिए। जो खाली दूसरे को लिबास को देख देख के खुश होता रहे, कभी साफ सुथरा नहीं रहता, क्योंकि तुम्हें क्या पता तुम्हारे लिबास में क्या है। तरक्की वो करता है कि जो दूसरों के तजर्बे से फायदा उठाता है, देखो उसने ये गलती की, हम ऐसी गलती ना करें। तो किनात इंसान करना भी चाहता है और चाहता भी है कि किनात कर ले, लेकिन एक मरतबा घर में कुछ, क्योंकि घर एक आदमी से तो नहीं चलता। कल की तकरीर में आपने सुना कि मौलाए कायनात को और शहजादी कौनैन के जब अक्द हुआ, शादी हुई, रुखसती होके आई, तो एक मरतबा मौलाए रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम आपके घर में तशरीफ लाए, और आने के बाद कामों को तकसीम कर रहे हैं। पहली बात तो ये कि ना मौला अली का घर ऐसा है कि जिसमें किसी को आके बताना पड़े कि तुम्हारी ड्यूटी ये है, तुम्हारी ड्यूटी ये है, बल्कि ये तो वो है कि जो दूसरों को बताते कि तुम्हारी ड्यूटी ये है। लेकिन ये जो हदीस, ये तारीखी वाकयात हमारे सामने आते हैं ना, ये मासूम, एक मासूम दूसरा मासूम को जब कहता है, ये हमको बताता है कि रसूल खुदा ने आके कहा कि ए अली, घर के बाहर के तमाम काम तुम्हारी जिम्मेदारी है, घर के सारे अंदरूनी काम सारे फातिमा तुम्हारी जिम्मेदारी है। ये काम की तकसीम क्यों बताई जा रही है? ताकि मानने वाले अपनी ड्यूटीज को जानने के, देखो तुम्हारी जिम्मेदारी क्या है और उसकी जिम्मेदारी क्या है। तो मर्द चाहता भी है कनात करना, लेकिन कनात नहीं कर पाता। क्यों? इसलिए कि घर दो आदमियों से मिलकर बनता है, एक मर्द होती है और एक औरत होती है। कि मर्द अगर चाहता भी है कि कुछ किनात के जरिए से गुजारा कर ले, तो एक मरतबा औरत, क्योंकि औरत में जज्बा ज्यादा होता है। अगरचे आजकल के मर्द और औरत में कोई फर्क ही नहीं है, सिर्फ वही फर्क है कि जो अल्लाह ने रखा है, उसके अलावा कोई फर्क नहीं है। पहले तो हम देखते थे कि पार्लर में औरतें जाती हैं, आज तो पता चलता है मर्द उससे ज्यादा तैयार होता है। भावे बनाते हुए, आईब्रोज बनाते हुए मैंने खुद मर्दों को देखा, नेल पॉलिश लगाए हुए मर्द को मैंने खुद देखा, लिपस्टिक, आई शेड, सब कुछ वो काम के जो औरतों के लिए वो सारे मर्द आजकल करते नजर आ रहे हैं। लेकिन मोमिनीन तो ऐसे नहीं है ना, इनके तो चेहरों पे एक नूर है जिसे दुनिया कहती है गुर्बत, जिसे दुनिया कहती है ना गुर्बत, रवायतों में कि ये नूर है। कि जब भी कोई मोमिन होता है ना, आप ये देखें कि दुनिया का जो ऐशपरस्त आदमी होता है, उसके सामने हम या आप कोई खड़े हो जाए, तो वाकई लगता है कोई मिस्कीन खड़ा हुआ है। उसके लिबास से, उसकी साइड में लगा हुआ कलम से ही पता चल जाता है कि ये वाकई कोई बहुत अच्छी चीज है। बेचारा मोमिन जो है वो घड़ी लगाए हुए, पता चला उसके भी चार जगह से रंग उड़े हुए, तो पता चल जाता है, चाहे पैसे वाला मोमिन हो चाहे गरीब मोमिन है। लेकिन जब दुनिया परस्त के सामने आता है, पता चल जाता है कि ये मोमिन है और ये दुनिया परस्त है। तो मैं बात कर रहा हूं किनार पे, अपने मौजू से ना हटू, क्योंकि आज की मजलिस में मजमा ज्यादा है और ये पैगाम भी पहुंच जाए। कि मर्द कोशिश भी कर लेता है कि किनात से जिंदगी गुजार ले, लेकिन खवातीन में ही जज्बा ज्यादा होता है। कि जब किसी को देखती है तो चाहती है कि वो भी ऐसी हो जाए। आज जो घरों में टेंशन होता है ना, जो मियां बीवी के झगड़े चल रहे, तो 80% झगड़े इसी बात पे होते हैं कि हमारे पास किनात खत्म हो गई, कि जिसके बाद छोटी छोटी बातों पे झगड़ा इतना बढ़ता है कि मैंने खुद कितने अच्छे अच्छे घर उजड़ते हुए देखे हैं। यहां तक नौबत आ गई कि तलाक की नौबत आ गई। अभी पिछले ही साल मुहर्रम गया, कराची में मुहर्रम पढ़ने के लिए गया, एक खातून आई और कहने लगी कि मौलाना ऐसा ऐसा मसला है, आप बताइए मैं क्या करूं। अब सारी बुराई जो है अपने शौहर की, वो ये करता है, उसकी जेब से निकाल के चीजें लेके आए कि मौलाना देखे यही हरकतें उनकी, और चालाकी देखे। अच्छा जो कजिया बता रही है कि ऐसा ऐसा कहानी है, तो उसके बाद मैंने कहा कि ठीक है, अगर आपका शौहर ऐसे ही तो आपके लिए रहना सही नहीं, आप छोड़ दें इसको। मगर समझदार कितनी खातून है वो, उसे कहती है आप लिख के दे दें, यानी मैं उनको तलाक का सर्टिफिकेट लिख के दे दूं कि आप तलाक ले लें। ताकि मौलाए कायनात अपने बेटे इमाम हसन मुस्तफा अलैहिस्सलाम को फरमाते हैं कि बेटा जब भी कजावत करना ना, किसी का फैसला करना, तो एक की बात सुन के फैसला मत कर देना, जब तक कि दोनों की बात ना सुनो। मुझसे कह रही लिख के दें आप, ये तो तुम बता रही हो ना, کہ تمہارے شوہر کے یہ کرتوت ہیں، اگر شوہر آئے گا تو جو کرتوت بتائے گا تو میں تو تمہیں بھی نہیں بتا سکتا۔ تو میں نے کہا آپ ایسا کریں، اپنے شوہر کو لے کے جائیں کسی مولانا کے پاس۔ اب یہ تو میں نے نہیں کہا کہ میرے پاس ہی لے کے آ جائیں، ورنہ وہ کہیں گے میں تو ان سے فائدہ اٹھانے آئی تھی، تو الٹا مجھے بےخوب بنا رہے ہیں۔ تو اچھا سارے اعتراض کیا، کوئی ایسی چیز نہیں کہ جس میں کہا جائے کہ بہت بڑا ریزن ہے جس کے بعد طلاق ہو جائے، خود باتوں سے پتہ چل رہا تھا۔ یہ کیا ہے؟ قناعت نہیں ہے۔ یہ کیا ہے؟ آمدنی کم ہے، خرچے زیادہ بنائے ہوئے، اپنی شان سے زیادہ رہ رہے ہیں، جس کے بعد کیا ہوتا ہے؟ اب زندگی گزارنا مشکل ہوتی جا رہی ہے۔ بدترین، اور روایت کا جملہ ہے، بدترین عورت وہ ہے کہ جس کا مہر زیادہ ہے۔ اسلام نے شادی کو اتنا آسان، اتنا سستا کر دیا کہ رسول کے زمانے میں ایک کھجور کے اوپر نکاح ہو جاتا تھا، عورت مہر رکھتی تھی ایک کھجور، اور آج اس چیز کو اتنا مہنگا کر دیا گیا ہے۔ لڑکی کے باپ کیا سمجھ رہے ہیں کہ جتنا زیادہ مہر رکھو گے یہ طلاق نہیں دے پائے گا، اگر طلاق نہیں دیو ساری زندگی تمہاری بیٹی کے پاس نہ آیا تو تم کیا کر لو گے، اور اگر طلاق دے دیو مہر دے دے تو یہ تمہاری بیٹی کتنے دن گزارا کرے گی۔ والدین کے پاس قناعت نہیں، مہر بڑھا دیے، شادی کرنے والے لڑکے کے پاس قناعت نہیں، جہیز کی ڈیمانڈ آ گئی۔ جو مرد، جو جوان شادی کرتے ہیں، آج کل تو یہ بھی فیشن ہے نا، ایک صاحب مجلس پڑھنے کی ایک جگہ ایک صاحب ملے، میں نے پوچھا اچھا ایج میں ایسے تھے، میں سمجھے بچے والے ہوں گے، سلام دعا ہوئی، پتہ چلا شادی نہیں ہے۔ میں نے کہا ارے آپ ماشاءاللہ، اب تو آپ کی شادی، یعنی آپ کیا، یعنی آپ کی شادی کو تو جو ہے وہ ایکسپائر ڈیٹ گزر گئی، اب تو ہو جانی چاہیے تھی آپ کی، اب تو آپ کی ایکسپائر ڈیٹ شروع ہونے والی ہے۔ کہا نہیں مولانا میں ابھی شادی نہیں کروں گا، میں تو ایک مرتبہ درود پڑھ کے آپ سب تھوڑا آگے آگے آ جائیں باہر۔ کہا کہ آپ نے ابھی تک شادی کیوں نہیں کی؟ کہا کہ مولانا شادی تو مجھے کرنی ہے، لیکن بس جو مجھے گھر دلا دینا میں اسے شادی کر لوں گا۔ یعنی جب ان کے منہ سے یہ جملہ سنا تو مجھے اردو کا محاورہ یاد آیا کہ یہ منہ اور مسور کی دال، کہ اگر کسی کو اپنی بیٹی کو گھر ہی دینا ہوگا تو تجھ سے کیوں شادی کرے گا؟ کیا تجھ سے اچھے لڑکے موجود نہیں ہیں کیا؟ نہ شکل تیری، نہ صورت تیری، نہ ایجوکیشن تیرے پاس، کچھ بھی تمہارے پاس نہیں ہے، اور ڈیمانڈ کیا ہے کہ کوئی گھر دلا دے تو میں شادی کر لوں گا۔ قرآن کہہ رہا ہے ان کنتم فقرا یغنہم اللہ من فضلہ، تم شادی کرو، اگر تم فقیر ہو تم کو خدا غنی کر دے گا۔ قرآن تو یہ کہہ رہا ہے، اور وہ سامنے والا کیا کہہ رہا ہے کہ گھر دلا دو، جو مجھے گھر دلائے گا میں اس لڑکی سے شادی کر لوں گا۔ میں نے کہا آپ شادی کیجئے، خدا گھر یہاں کیا وہاں پہ بھی گھر دلائے گا آپ کو۔ تو یہ کیا ہے؟ یہ قناعت نہیں ہے۔ ہر آدمی چاہ رہا ہے کہ سامنے والے کے اوپر ڈال دو سارا بوجھ۔ جو یہ صاحب کہہ رہے ہیں نا کہ جو مجھے گھر دلائے گا میں اس کی بیٹی سے شادی کروں گا، بہت اپنے آپ کو کہتے ہو مولا کائنات کے ماننے والے، کیا مولا کائنات نے ڈیمانڈ کی تھی رسول اللہ سے؟ کیا رسول اللہ، یا رسول اللہ نے کہا تھا کہ اے علی تم جہیز کا انتظام کرو؟ ہمارے یہاں الٹا ہو گیا۔ سنت پیغمبر کیا ہے؟ کہ جو لڑکا شادی کر رہا ہے وہ گھر بنائے، جو لڑکا شادی کر رہا ہے وہ بستر بنائے، جو شادی کر رہا ہے وہ اپنے گھر کو سجائے۔ ہمارے یہاں الٹا ہو گیا کہ جو لڑکی کا باپ ہے وہ جو ہے سب کچھ کر کے دے گا۔ شہزادی کا جہیز نہیں پڑھنا مجھے، صرف آپ دیکھیں اس میں کیا ہے، کتنے برتن تھے، کتنے بستر تھے، اور جب میرے مولا نے شادی کی ہے تو میرے مولا کی آمدنی کتنی تھی۔ رسول نے مشورہ دیا کہ جاؤ علی اپنی زرا بیچ کے شادی کا انتظام کرو، کیونکہ پتہ ہے اللہ کے رسول کو کہ علی کو زرا کی ضرورت نہیں ہے، زرا تو وہ پہنتے کہ جن کے اوپر تیر آئے، یہ تو خود تیر بن کے چلا جاتا ہے۔ تو قناعت تھی ان کے پاس، من عمل صالحا فہو مومن، کہ دیکھو انہوں نے اسلامی تعلیمات پہ عمل کیا، عمل صالح کیا، خدا نے مومن بھی بنایا، ولنحیین حیاتا طیبہ، خدا نے ان کو پاک اور پاکیزہ زندگی دی، دنیا میں بھی اور آخرت میں، تو ان کی کوئی منزلت کو طے کر ہی نہیں سکتا، اگرچہ دنیا بہت ہی خراب گزاری، لیکن یہ قناعت ہی تو ہے کہ اگر یہ آ جائے تو گھر گلشن بن جاتا ہے، اگر قناعت نہ رہے تو کروڑوں کمانے والا آدمی بھی گھر میں جھگڑے ہی رہتے ہیں۔ تو آج سیرت کے حوالے سے یہ پیغام بھی دے دوں ये देखो अपनी जिंदगी को अपने हिसाब से गुजारो, सामने वाले को देख के नहीं गुजारो। सामने वाला कितनी अच्छी जिंदगी गुजारे, तुम ये देखो तुम्हारी स्टेटस क्या है, तुम्हारी आमदनी कितनी है। उसके बच्चे 2500 दिरहम के स्कूल में जाते हैं तो जाए, वो कमा भी तो 25,000 दिरहम रहा है। और तुम अपने शौहर से इस बात पे झगड़ा कर रहे हो कि मेरे बच्चे भी उसी स्कूल में जाएंगे, तो बताओ अब इसका नतीजा क्या निकलेगा? इसका नतीजा यही निकलेगा कि छोटी छोटी बातों में झगड़ा शुरू होता है और आखिर में जाके खत्म कहां पे होता है कि आज ये औरत के जो ब्याह के आई है ना, खवातीन को खुसूसन मैं मुखातिब कर रहा हूं कि देखो ये आज जो तुम मां बनी हो ना, तुम्हारे कदमों तले जन्नत आई है ना, तो इसमें इस मर्द का कमाल है। यानी खुदा के नजदीक तुम्हारी जो इतनी मंजिलत बढ़ाई हो किसने, इसी मर्द ने बनाई है। और अगर आज इसका साया तुम्हारे सर से उठ जाए, देखो कल तुम्हारी माशरे में क्या हैसियत हो जाती है। एक दूसरे की कदर करो, ना मर्द इतना हावी हो जाए कि उसके हक पामाल करे, ना औरत इतनी हावी हो जाए कि मर्द के हक को पामाल करे, कनाआत के जरिए से। कि देखो मुसीबत और परेशानी में ऐसा ना हो कि जब तक अच्छे दिन थे तो शौहर की बड़ी तारीफ थी, जैसी बुरी खराब दिन है बस शौहर की मौजूदगी में इतना इतराज के बच्चे सुनते हैं, और जब रात को बाप वापिस आते तो वही बच्चे हमला करना शुरू कर देते हैं। इस्लाम ऐसा नहीं है। इस्लाम देखो कैसा है कि कल मैंने वाक्य पढ़ा ना कि जब मौला ने कहा कि फातिमा कुछ खाने को हो तो दे दो, तो शहजादी ने क्या कहा कि अमीर अल मोमिनीन 3 दिन से हमारे घर में कुछ खाने को नहीं है। मेरे मौला ने कहा कि फातिमा बताया क्यों नहीं मुझे 3 दिन से तुम्हारे घर में तुम्हारे पास कुछ खाने को नहीं है। कहा कि मेरे बाबा ने कहा था कि फातिमा कभी अपने शौहर से ऐसी फरमाइश ना करना कि जिसको वो पूरा करने पे कुदरत ना रखता। ये हमारी मोमना के लिए पैगाम दिया जा रहा है कि देखो तुम भी यही अपना तर्ज अमल बना लो कि तुम्हारे शौहर को ये ख्वाहिश हो कि जैसे मौला कायनात को ख्वाहिश है अपनी जौजा से। क्या आखिरी वक्त आ गया है ना, फातिमा बीमार चल रही है। एक मरतबा मसाइब नहीं पढ़ रहा, एक मरतबा मेरे मौला ने कहा कि फातिमा सारी जिंदगी गुजर गई, आज तक तुमने मुझसे कोई ख्वाहिश नहीं की। मेरा जी चाहता है कि तुम भी तो मुझसे कोई फरमाइश करो ताकि मैं तुम्हारी ख्वाहिश को पूरा कर सकूं। जब बीवी ऐसी हो ना, जौजा ऐसी हो, तभी तो इंसान जाने के बाद इतना याद करके रोता है कि जैसे अल्लाह का रसूल रोता था, मौला कायनात रोते थे कि खदीजा इतनी दौलत के साथ आई थी कि अगर सारी जिंदगी अल्लाह के रसूल और खदीजा बैठ के खाते ना, तब भी ये दौलत खत्म ना होती। लेकिन कैसा कुर्बान कर दिया कि हजरत खदीजा की वफात जो हो रही है वो जहरीली घास खाने से हो रही है। और ये फातिमा के घर में 3 दिन से जो कुछ नहीं है, इसका मतलब ये नहीं है कि वाकई घर में कुछ नहीं था या नई आमदनी थी। ये बाग फिदक जो उस जमाने भी इनके पास था, ऐसा नहीं था कि बाग फिदक किसी और जमाने में था, ये वाकया उससे पहले का नहीं। जिस जमाने में ये वाकया हुआ उस जमाने में बाग फिदक भी था, और बाग फिदक की इतनी आमदनी थी कि यानी पूरी हुकूमत जो चलती थी वो बाग फिदक की आमदनी से चलती थी। तो क्या शहजादी उसमें से नहीं अपना हक ले सकती? नहीं। बता रही कि देखो हमारी माँ का भी तरीका यही था, हमारे वालिद का भी तरीका यही, हमारा भी तरीका यही कि इस्लाम की खातिर हम अपनी दौलत को कुर्बान कर देते हैं और हम किनाअत से गुजारा करते हैं। और जब इंसान किनाअत करता है ना, तो जिस तरह हमें इन हस्तियों की जिंदगी में नजर आता है, वही हमें अपनी जिंदगी में नजर आएगा। इस वाक्य को मुकम्मल कर दूं कि जब मौला ने कहा कि मेरी ख्वाहिश है कि कोई फरमाइश मुझसे कीजिए आप, तो शहजादी ने कहा ए अली मुझे अनार खाने का जी चाह रहा है। और मेरे मौला गए और जाके अनार लेके आ रहे थे, रास्ते में देखा कि कोई गरीब भीख मांग रहा है। मौला ने सारे अनार उठा के उसको दे दिए। मैं कहूंगा मौला जिंदगी में एक फरमाइश फातिमा ने की है और वो भी आप अनार जाते जाते दे के जा रहे हैं, घर में खाली हाथ जाएंगे। लेकिन अल्लाह मासूमीन के जरिए से ये पैगाम दे रहे हैं कि देखो खुदा पे अगर भरोसा हो ना, तो खुदा तुम्हारी इज्जत भी रखेगा, तुम्हारे माल को भी ज्यादा करेगा और तुम्हारे स्टेटस को भी बरकरार रखेगा। एक शौहर जो ये कह के घर से निकले कि बताओ मैं तुम्हारे लिए क्या लेके आऊं, और खाली हाथ जाए, तो बीवी के सामने तो तौहीन भी हो रही है ना। और इतनी मोहब्बत से कहा था कि मैं क्या लेके आऊं, और अब किस मुंह से मेरा मौला घर के अंदर दाखिल हो कि अब हाथ खाली है। लेकिन किरदार अली ये बता रहे कि देखो फातिमा जैसी खातून भी अगर कोई सवाल करे, और अली जैसा मर्द किस उसकी ख्वाहिश ये है कि अपनी जौजा की कोई ख्वाहिश पूरी कर दे, और रास्ते में अगर कोई जरूरतमंद मिल जाए ना तो उसकी जरूरत को अली अपनी मुकद्दम करता है अपनी ख्वाहिश के ऊपर। और जब अनार राह खुदा में देके घर पहुंचे तो अजीब मंजर देखा कि शहजादी के सामने इतने खूबसूरत अनार रखे हैं कि आज तक दुनिया में कभी ऐसे अनार देखे ही नहीं। मौला को पता है कि अनार कहां से आए, लेकिन ये हमार आपके लिए पूछा जा रहा है कि ऐ फातिमा ये बताओ ये अनार कहां से आए। पता चला उधर अली ने फकीर को दिए, इधर अल्लाह ने रिजवान जन्नत को भेज के फातिमा को अनार दिए। तो जब इंसान राह खुदा में देता है ना तो खुदा उससे ज्यादा कहीं उसको देता है। और ये हमेशा हर इदारे का एक तरीका रहा है कि इज्तिमाई प्रोग्राम कभी एक फर्द से नहीं चलते, हमेशा सब मिल बांट के एक दूसरे के काम करते हैं। कुछ जिस्मानी काम करते हैं, कुछ हम जैसी ड्यूटी अदा करते हैं, कुछ वो अफराद होते हैं कि जो माल के जरिए से इदारे की मदद करते हैं। तो अभी आपके सामने वॉलंटियर्स आएंगे और आपसे डोनेशन का तकाजा करेंगे, लेकिन डोनेशन इस नीयत से नहीं दीजिएगा कि मजलिस में इस्तेमाल हो, क्योंकि इंतजामिया ने खास मुझसे कहा कि आप ये भी ऐलान कर दीजिएगा कि खास मजलिस की नीयत से ना दें, क्योंकि इमाम बारगा के दूसरे काम भी चल रहे हैं कि हो सकता है कि मजलिस के अलावा किसी और काम में भी इस्तेमाल किया जाए। तो इंशाल्लाह आप हजरात इस कार्य खैर में दिल खोल के हिस्सा लीजिए। एक मतलब दुरूद भेजे मोहम्मद वाले मोहम्मद को। जब तक ये डोनेशन कलेक्शन हो रहा है एक ऐलान कर दूं कि कल बाद जोहर यानी 1:30 बजे इसी इमाम बारगाह में इमाम ज़माना अलैहिस्सलाम को ताज़ियत का एक प्रोग्राम रखा गया है। मजलिस आज़ा मुनक़िद होगी और वो मोमिनीन के जो शिरकत कर सकते हैं उनसे बाकायदगी के साथ शिरकत की सदा है कि इसलिए कि यार इमाम बारगाह वैसे ही दूर है, लोग कम आ पाते हैं, तो शहज़ादी का हमारी गर्दन पे ऐसा हक है कि इसको बहरहाल अदा करना है। ऐसा ना हो कि हमारी ज़िंदगी में कोई एक दिन ऐसा गुजर जाए कि शहज़ादी हमसे नाराज़ हों। तो कल वो अफराद के जो फारिग हैं इस टाइम पे 1:30 बजे से लेके, तो वो इस मजलिस में ज़रूर शिरकत करें। और एक दो और ऐलान कर दूँ कि एक नमाज एक नमाज वहशत की आपसे इल्तिमास की गई है सैयद मजहर अब्बास जैदी वल्द सैयद अली वली जैदी के, इनके लिए इनका आज इंतकाल हुआ, इनकी तदफीन हुई है, इनके लिए नमाज वहशत आप और हम मिलकर इंशाल्लाह पढ़ेंगे। नमाज वहशत के लिए मैं ऐलान कर दूं कि नाम का याद रहना ज़रूरी नहीं है। कितने लोग जो है ये कह के नमाज वहशत छोड़ देते हैं कि नाम याद नहीं है, पता नहीं कौन था। अल्लाह को आपकी नीयत मालूम है, आप जिसकी नीयत से पढ़ रहे हैं खुदा सवाब उसको पहुँचा देता है, इसलिए नाम का मालूम होना ज़रूरी नहीं है। सूरह फातिहा की भी गुजारिश की गई है, अकबर अली, अली दीना, रोजानी, हीरानी फैमिली, मूनी फैमिली और जो है वो पंजवानी फैमिली, एक तो हमारी नज़र भी कमज़ोर हो गई ये जो भी है उनके लिए भी, और सैयद असगर हसन नकवी साहब के लिए और इस खुद मजहर साहब के लिए, तमाम हाजरीन के मरहूमिन के लिए, उलमाए कराम, मराजे कराम और खुसूसन जो भी जहाँ जहाँ भी शियाने अली होने के नाते शहीद किया गया, इन तमाम के लिए सूरह फातिहा। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, अर्रहमानिर्रहीम, मालिक यौमिद्दीन, इय्याका नअबुदु व इय्याका नस्तईन, इहदिनस सिरातल मुस्तकीम, सिरातल लज़ीना अन'अमता अलैहिम वल मग़दूबि अलैहिम वल ढालीन। बिस्मिल्लाहिर्रहमानिर्रहीम, क़ुल हुवल्लाहु अहद, अल्लाहुस समद, लम यलिद व लम युलद व लम यकुल लहु कुफुवन अहद। اللهم اغفر للمؤمنين والمؤمنات والمسلمين والمسلمات الأحياء منهم والأموات تابع اللهم بيننا وبينهم بالخيرات إنك مجيب الدعوات إنك على كل شيء قدير برحمتك يا أرحم الراحمين। और एक दुआ सेहत आई है लावल एक मोमिन जो है लावलद है, हम सब दुआ करते हैं परवरदिगार बेहक़ محسن شہید کے صدقے میں اس شخص کو اور جو بھی حاضرین میں بے اولاد ہیں یا جن کو اولاد نرینہ کی خواہش، ان تمام مومنی کی اس خواہش کو پورا فرما، ان کو جلد سے جلد صاحب اولاد فرما، اور ایک بچہ جو امتحان دے رہا ہے اس کی بیمار ہے، اچھا بچے بہت سارے بچے تقریباً سبھی کے اسکول کے امتحانات چل رہے ہیں، تو بھائی یہ بھی ایک دعا کر لیں کہ خدا ان تمام بچوں کو جو ہے وہ امتحانات میں کامیابی عطا کرے، اور کل اس سلسلے میں میں نے بیان بھی کر دیا تھا کہ خالی دعا سے کام نہیں چلتا بلکہ امتحان میں کامیابی کے لیے ضروری ہے کہ پڑھا بھی جائے۔ مسلمانوں کا سب سے بڑا ڈرا بیک یہ ہے کہ وہ دعا زیادہ کرتے ہیں، عمل نہیں کرتے، اس لیے پیچھے رہ جاتے ہیں۔ یہود و نصارہ عمل کرتے ہیں، دعا کم کرتے ہیں، وہ کامیاب ہو جاتے ہیں۔ درود بھیجے محمد والے محمد۔ تو یہ جو آپ کے سامنے گفتگو کا سلسلہ چل، اب تو بالکل مصائب کا وقت آ گیا، اس لیے اپنی تقریر کو تمام کروں، اور جو عرائض پیش کرنے تھے وہ انشاءاللہ کل دوپہر کی مجلس میں آ جائیں گے۔ اگرچہ یہ بات مجھ سے انتظامیہ نے تو نہیں کہی، میں خود کہہ رہا ہوں کہ یہ اسلام کا طور امتیاز رہا ہے، اور خصوصاً مومنین کا، کہ کبھی بھی کسی مسئلے میں مومنین نے مالی مدد سے ہاتھ نہیں اٹھایا۔ کبھی آپ اپنے وطن میں ہو، آپ دیکھیں کہ کبھی بم دھماکے ہوتے ہیں، جیسے بھی عاشور میں ہوا، چہلم میں ہوا، کراچی میں اور پنجاب میں اور کہاں کہاں پاکستان میں، آپ یقین جانیں کہ اگر ایک دفعہ خون کا اعلان ہوا ہے نا کہ بلڈ چاہیے، بلڈ بینکوں میں جگہ ختم ہوگی، لوگوں نے اتنا خون دیا۔ ڈونیشن کی بات آئی تو مومنین نے اتنا ڈونیشن دیا، تو یہ ہمارا وہ رابطہ ہے اہل بیت سے کہ جس نے ہمیں یہ سکھا دیا کہ ہمارا ہاتھ جیب میں جانے سے نہیں ڈرتا۔ اس امام بارگاہ کو جو آپ دیکھ رہے ہیں، اس امام بارگاہ سے مراد امام بارگاہ علی رضا، کہ یہ جو چل رہا ہے یہ کیسے چل رہا ہے، یہ مومنین کی مدد سے چل رہا ہے نا، کہ اتنے بڑے بڑے پروگرام ہوتے ہیں، اتنی بڑی بڑی نیازیں چلتی ہیں، بڑے پروگرام ہوتے ہیں محرم کے، تو چار چار پانچ پانچ ہزار کا مجمع ہوتا ہے اور کھانا کھاتا ہے، تو بتائیے یہ اس کے کہاں سے انتظامات ہوتے ہیں۔ یہ ذکر اہل بیت ہے کہ جسے خدا کبھی رکنے نہیں دیتا، حتیٰ یہ تو چھوڑیں آپ، یہ تو خیر یوں ہی ہے، مومنین ہیں، ایسے علاقوں میں چلے جائیں کہ جہاں پہ مومنین نہیں ہیں نا، وہاں پہ بھی عزاداری ہوتی ہے۔ ایک صاحب چائنا سے آئے، مجھے بتانے لگے کہ چائنا میں محرم کے دنوں میں گیا، تو مومن محرم کے دنوں میں بے چین ہوتا ہے نا، کہیں عزاداری میں جائے، کہیں مجلس میں جائے، کہا کہ اب ظاہر ہے چائنا میں مسلمان ہی اتنے کم ہیں، مسلمانوں میں مومنین کہاں سے ملیں گے، تو کہا کہ ایک جگہ پہ گئے تو وہاں پتا چلا کہ نہ ذاکر ہے، نہ عالم ہے، کوئی نہیں ہے، کچھ نہیں کر سکتے، کیسٹ لگا کے عزاداری کر رہے ہیں۔